وأهل بيته الطيبين الطاهرين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. وأصحابه المنتجبين أما بعد، فقد قال الله سبحانه وتعالى في كتابه المجيد وأصدق القائلين وقوله الحق، بسم الله الرحمن الرحيم: ومبشرا برسول يأتي من بعدي اسمه أحمد. صلوات محمد. نبی کریم صلی اللہ علیہ وآلہ وسلم کی رحلت کی تاریخ اور ساتھ ہی ساتھ شہادت امام حسن علیہ السلام کا بھی دن ہے. قرآن مجید نے بے شمار آیات میں اپنے حبیب کا ذکر کیا ہے، اور مختلف انبیاء کی زبان سے یہ کہلوایا گیا ہے کہ ہر نبی نے اپنے بعد آنے والے رسول کی بشارت دی، اور اس میں جناب عیسیٰ علیہ السلام کا یہ قول بھی نقل کیا گیا، جس سے یہ پتہ چلتا ہے کہ تمام انبیاء اس آنے والے رسول کا انتظار کر رہے تھے جو ختمی مرتبت ہے، جہاں جا کر سلسلہ نبوت، سلسلہ رسالت اپنی انتہائی عروج پر پہنچنے والا ہے. جناب عیسیٰ علیہ السلام کی زبان سے یہ نقل کیا گیا کہ عیسیٰ مسیح علیہ السلام نے یہ فرمایا کہ مبشرن برسولن یأتی من بعدی، کہ میں بشارت دیتا ہوں ایک ایسے رسول کی جو میرے بعد آنے والا ہے، جس کا نام نامی اور اسم گرامی احمد ہوگا. صلوات پڑھیں. اگر یہ نبی رحمت وہی پیغام لے کر آتے جو پیغام انبیاء علیہ السلام لے کر آئے تھے، تو پھر یہ الگ سے رسول کے آنے کی بشارت کیوں دی جا رہی ہے؟ اگر اسی سطح کا پیغام لے کے آ رہے ہیں، تو اگر کوئی نئی بات، اگر کوئی نیا پیغام لے کر اگر یہ آنے والا نبی نہ آئے، تو پھر یہ الگ سے بشارت کی کیا ضرورت ہے؟ بشارت تو اس چیز کی دی جاتی ہے کہ جو چیز ابھی تک پیش نہیں کی گئی ہے، اب پیش کی جانے والی ہے. جو پیام ابھی تک نہیں آیا ہے وہ آنے والا ہے. تو اب جو پیغام آنے والا ہے ہمارے رسول کے ذریعے سے، اس کا انتظار تھا سابقہ انبیاء کو کہ یہ جو پیغام آنے والا ہے ایک نیا پیغام آنے والا ہے، وہ پیغام انتہائی عروج کا پیغام ہوگا، جہاں اخلاق کا کمال، جہاں فضائل کی انتہا، جہاں کمالات کا عروج، یہ سب کچھ دیکھنا ہے تو ہمارے نبی کی زندگی میں دیکھنا ہے. اگر آنے والا رسول اسی سطح کا پیغام لائے، تو پھر آنے کی ضرورت ہی کیا ہے؟ اگر کوئی نئی بات نہیں کہی جانے والی ہے، تو پھر آنے والے رسول کی ضرورت کیا ہے؟ تو معلوم یہ ہوا کہ جس سطح کا پیغام پہنچایا جا رہا ہے، گزشتہ انبیاء نے اس سطح کا پیغام نہیں پہنچایا ہے، اس سے بلند سطح کا پیغام. اور وہ بات جو نبی کہنے جا رہے ہیں، وہ اس سے بلند مرتبے کی بات ہے جو اب تک نہیں کہی گئی ہے. जो अब तक वो पैगाम नहीं दिया गया है। अगर ऐसी बात नहीं है तो फिर बशारत बेमाना है। बशारत यानी खुशी का ऐलान, मसर्रत का पैगाम। तो पयाम मसर्रत क्या माना रखता है? यही कि सारी खूबियां जिस नबी में है वो नबी आने वाला है। तो खुद नबी करीम की इसमें अजमत जाहिर होती है। इसीलिए नबी करीम के बारे में इरशाद हुआ कि नबी जिस तरह का पैगाम ला रहे हैं जो कुरान मजीद की शक्ल में, ऐसा कुरान अभी तक नाजिल नहीं हुआ है। तो खुद पयाम कुरान, खुद पैगाम पिछले पैगाम से फजीलत रखता है। अभी तक तौरेत पेश की गई, कुरान नहीं पेश किया गया। अभी तक जबूर पेश की गई, कुरान नहीं पेश किया गया। अभी तक इंजील पेश की गई, कुरान नहीं पेश किया गया। यानी अभी तक कुरान नाजिल नहीं हुआ है। अगर कुरान नाजिल हो गया होता और ये कुरान फिर गुज़िश्ता के कुरान की तकरार होती तो फिर क्या नई बात क्या थी? लेकिन कुरान मजीद तो पहली बार नाजिल हो रहा है, इससे पहले कुरान नहीं नाजिल हुआ था। तौरेत नाजिल हुई थी, कुरान नहीं नाजिल हुआ था। तो ये जो पैगाम है, ये पैगाम गुज़िश्ता पैगाम पर फोकियत रखता है। सैतरा रखता है। ये कौन सा सैतरा है? सैतरा मादी नहीं है। ये तसल्लुत, ये गलबा मादी गलबा नहीं है, बल्कि ये मानवी गलबा है, इल्मी गलबा है। जो मालूमात कुरान में है, इस सतह की मालूमात पहले नहीं पेश की गई है। कुरान मजीद अपने तमाम किताबों पर, अपने तमाम पैगामात पर, यानी जो पैगाम आदम अलैहिस्सलाम लाए थे, नूह अलैहिस्सलाम लाए थे, खलील लाए थे, कलीम लाए थे, जो पैगामात लेके आए थे जिस सतह की, उस सतह के पैगाम से बुलंद सतह का पैगाम है। और इस बुलंद सतह के पैगाम में खुद नबी करीम की अजमत इल्मी जो है इस पैगाम के जरिए से जाहिर होती है। क्योंकि हर नबी अपनी किताब में जलवागर होता है, उस किताब में उसका चेहरा नजर आता है। अगर तस्वीर कलीम देखना हो तो तौरात उठानी होगी। अगर तस्वीर दाऊद देखना है तो जबूर उठानी होगी। अगर तस्वीर मसीह देखना है तो इंजील उठानी होगी, क्योंकि इंजील में ईसा का चेहरा नजर आता है। अगर ईसा को समझना है तो इंजील पढ़ना होगा, क्योंकि जनाब ईसा की अजमत जो जाहिर होती है वो उनकी किताब में जाहिर होती है। ईसा अपनी किताब में जलवागर होते हैं। ईसा को समझना है तो कहां समझना है? ईसा की इल्मी और फजाइली अजमत का इदराक करना है तो आपको किस किताब में आपको ईसा मिलेंगे? ईसा कहां तजल्ली होते हैं? तजल्लीगाह ईसा कहां है? तो तजल्लीगाह ईसा तौरात है, इंजील है। इंजील में ईसा जलवागर होते हैं, है ना। इसी तरह से मूसा को अगर देखना है तो आपको तौरे, तो अब मोहम्मद मुस्तफ़ा को अगर देखना है, तजल्ली मोहम्मद अगर देखना है तो फिर कुरान मजीद में देखना होगा। यानी कुरान ना मूसा ला सकते थे ना मसीह ला सकते थे, कुरान अगर कोई पेश कर सकता है तो वह सिवाय मोहम्मद खत्म मरतबत के और कोई नहीं। सलमान अब इससे दो बातें वाजे होती हैं। एक बात तो ये वाजे होती है कि जो पैगाम जनाब मोहम्मद अरबी ला रहे हैं, ये पैगाम गुज़िश्ता पैगामात पर सैतरा इल्मी रखता है, सैतरा रखता है तमाम कुतुब पर और तमाम किताबों पर फजीलत रखती है ये किताब। यानी पैगाम मुस्तफ़ा भी गुज़िश्ता पैगाम पर फोकियत रखता है और ख़ुद नबी करीम भी गुज़िश्ता अनबिया पर फोकियत और अजमत रखते हैं। दो फजीलतें जाहिर हुई कि हमारे नबी गुज़िश्ता अनबिया पर फजीलत रखते हैं और उनकी लाई हुई किताब भी गुज़िश्ता किताबों पर फौकियत रखती है। यही वजह है कि अब नबी करीम को खत्मी मर्तबत कहा गया, खातिमुन नबीयीन, कि ये अनबिया में अब इससे बुलंद सतह का पैगाम अब कोई नहीं ला सकता है। ये यहां तकमील हुई है अखलाक की, ये तकमील है इल्म बशर की, ये इंतहा है कमालात इंसानी की, ये चश्मा है, ये कोई किताब नहीं, ऐसी किताब नहीं है जो महदूद हो, ये वो किताब है जो सरचश्मा है, फजीलतों का चश्मा है, जो 1400 बरस से बह रहा है, अभी तक वो खत्म नहीं हुआ है, अभी इल्मी मोशगाफियां और इल्मी इल्मी फजीलतें अभी सराजीर हो रही हैं और इस चश्मे से फूट रही हैं। एक ऐसा नूर है कि जो 1400 बरस से ये चराग जल रहा है, हर दौर को रोशन कर रहा है और कयामत तक आने वाली इंसानियत को रोशन करता रहेगा। सलवात पढ़े मोहम्मद। खातिमुन नबीयीन, अनबिया, इन्हें खातिम किसे कहते हैं? मोहर को कहते हैं। खातिमुल अनबिया यानी तमाम कलेमात इलाहिया जहां जाकर मुंतही हो जाते हैं, उस इंतहाए कलेमात का आने वाला होता तो फिर आप पर इख्तिताम ना होता, क्योंकि आपके बाद फिर कोई नहीं आया है, इसका मतलब कोई आपसे बेहतर नहीं है, आपसे बेहतर कोई नहीं है, क्योंकि जो बेहतर होता वही खत्म होता। नहीं आया कोई, इसका मतलब यह है कि अब आप ही खत्म है, यहां तक कि कयामत तक के लिए आप ही खातमुन अनबिया है, अब कोई और खातमुन नबीन नहीं है, अब आपके बाद फिर कोई नबी आने वाला नहीं है। लाख दावा करें कि फला नबी है, फला नबी है, कोई भी नबी, चाहे वो जो है आज जितने बातिल मजाहिब हैं जो कहते हैं कि जो है ये आखिरी नबी है, वो पुराने मजीद में जो है जो कहा गया है, वो जो है खातम से मुराद जो है वो जेवर के तौर पे इस्तेमाल हुआ है, अंगूठी के तौर पे, कि वो नगीन खातम नगीन पैगम्बरान है, खातिमुन नबीन नहीं है, उन पे खत्म नबुवत नहीं हुई है, बल्कि वो तो नगीन पैगम्बरान है, उसके बाद भी पैगम्बर आ सकते हैं तो नहीं आ सकते, کوئی نبی آپ کے بعد نہیں آ سکتا ہے. کیوں؟ اس لیے کہ آپ کی ذات پر خاتمہ ہوا, یعنی فضیلتیں اختتام پذیر ہوئی ہیں. اب اگر کوئی اور آنے والا ہے تو وہ آپ سے بہتر ہوگا. آپ سے بہتر کوئی ہے ہی نہیں جو آپ کے بعد آئے گا. جب آپ سے بہتر کوئی نہیں ہے تو پھر کوئی آپ کے بعد پیغمبر نہیں ہے. آپ تا قیامت کے لیے جو اللہ سبحانہ و تعالی سے جو سلسلہ شروع ہوا ہے, اس قوس کا نام, یعنی اس کمان کا نام, اس آغاز کا نام جہاں سے جو ہے وہ سلسلہ شروع ہوا ہے مخلوقات عالم کا, ہے نا, کہیں سے مخلوقات کا آغاز ہوا ہے نا, تو جہاں سے مخلوقات کا آغاز ہوا ہے وہاں سے کمان بنتی ہے, اسے کہتے ہیں قوس نزول, یعنی جہاں سے نزول ہوا ہے. اللہ سبحانہ و تعالیٰ سے کی ذات سے جو پہلا مظہر بعنوان مخلوق ظاہر ہوا, وہ پہلا وجود جو قوس نزول میں ابتدا رکھتا ہے وہ نور محمد ہے. نور محمد وہ ہے کہ جو قوس نزول میں, یعنی اللہ کی ذات سے مخلوقات کی شعاعوں کا جو ظہور ہوا ہے, اس پہلے ظہور کا نام مصطفیٰ ہے. تو اب قوس نزول کا آغاز مصطفیٰ ہے, تو اب یہ قوس جا کے جہاں پر ختم ہوتی ہے, پھر جو ہے پھر ایک قوس صعود شروع ہوتی ہے جو کمالات کی انتہا کو پہنچتی ہے. جو ایک قوس انا للہ کی ہے, جو اللہ کی ذات سے شروع ہو کے آتی ہے, نیچے اترتی ہے. اب پھر نیچے سے پھر ایک قوس شروع ہوتی ہے جسے قوس صعود کہا جاتا ہے, جو نیچے سے اوپر کی طرف جاتی ہے, یعنی جو اپنے اکتسابی کمالات کے ذریعے سے, اپنے اعمال و کردار و فضیلتوں کے ذریعے سے جب مسابقہ ہوتا ہے, اور مسابقے عمل میں جو شخصیتیں سب کو دوڑ میں شامل ہوتی ہیں, تمام انسانیت جب اس دوڑ میں شامل ہوتی ہیں, تمام مخلوقات جب اس دوڑ میں شامل ہوتی ہیں, اور شامل ہونے کے بعد اپنے کمالات کی طرف دوڑتی ہیں, جس میں جمادات بھی شامل ہیں, جس میں نبات بھی شامل ہیں, جس میں حیوانات بھی شامل ہیں, یعنی لقاء اللہ کی منزل. مخلوقات شروع ہو کے ختم ہو گئے, اب یہاں سے پھر وہ تمام کی تمام مخلوقات جو زمین پر آ گئی, اب انہیں اللہ کی بارگاہ میں جانا ہے نا. لقاء اللہ ہے, سب کو لقاء اللہ کی تڑپ ہے, ہر ایک کے اندر کمال کا جذبہ فطری طور پہ نہیں آئے. تو ہر نہال اور ہر پودا اور ہر وہ مخلوق جو زمین پر ہے, وہ چاہتی ہے لقاء حاصل ہو, کمال حاصل ہو, اور ذات ربوبیت تک سب تمام کی تمام مخلوقات کا سفر جاری ہے اس حد کمال تک پہنچنے کے لیے جو فطرت بشریت میں ہے, جو فطرت مخلوقات میں ہے. ہر ایک کے اندر کمال کا جذبہ پایا جاتا ہے نا. وہ بیج جو زمین کے اندر بویا جاتا ہے, وہ بھی کمال کے لیے سر اٹھاتا ہے. اس کے اندر بھی کمال کا جذبہ پایا جاتا ہے, اس کے اندر بھی بڑے ہونے کا عروج کا جذبہ پایا جاتا ہے. تبھی تو اسے دفن کر دینے کے باوجود بھی وہ زمین سے سر اٹھاتا ہے. تو ہر ذرے ذرے میں کمالات کا جذبہ موجزن ہے. تو یہ ساری کی ساری مخلوقات اب مسابقاتی دوڑ میں شامل ہے کہ جو اللہ سبحانہ و تعالی سے لقا چاہتی ہے. تو ہر ذرہ لقا چاہتا ہے, ہر وجود لقا چاہتا ہے, چاہے وہ جماد کا ذرہ ہو, چاہے وہ نبات کا پودا ہو, چاہے وہ حیوان ہو, چاہے وہ انسان ہو, سب کے سب اس کی طرف رواں دوا ہے. از جمادی مردم و نامی شدم, از نما مردم و بہ حیوان سرزدم, از حیوان مردم و آدم شدم, و کیز مردن کم شدم, मैं जमात के जर्रे से, यानी ये जो जर्रे जमीन पर हैं ये भी उरूज पाना चाहते हैं, कमाल की तरफ जाना चाहते हैं। ये जो मिट्टी है जो कदमों में रौंदी जा रही है ये भी कमाल की आरजू रखती है, और कमाल की आरजू खाक के अंदर भी पाई जाती है, मिट्टी के अंदर भी यही जज्बा पाया जाता है। तब ये मिट्टी दरख्तों की गजा बनकर दरख्तों के जिस्म का हिस्सा बन जाती है, तो उरूज मिलता है, कमाल मिलता है। लेकिन ये जब उसकी वजूद का हिस्सा बन जाती है तो फिर अपना वजूद तो खो देती है। मिट्टी जब अपना वजूद खो देती है तो दरख्त के वजूद का हिस्सा बन जाती है और लहू बन के दरख्तों की रगों में दौड़ती है, तो फिर वहां पर सर उठाने लगती है और उरूज पाने लगती है, मेवे की शक्ल में ढलती है, पत्तों की सूरत में जो है उसमें निखार पैदा होता है। अब ये जो पत्तों के अंदर निखार पैदा हुआ है ये मिट्टी का रस है जो निचोड़ा गया है, मिट्टी का लहू है जो दरख्तों की रगों में दौड़ रहा है और पत्तों की शक्ल में खिल रहा है, फिर इन्हीं पत्तों को हैवानात खा जाते हैं। तो फिर अब वो पत्ते कहाँ रहे, अपने मरहले नबात में दम तोड़ दिए, तब कहीं जाके हैवानात के वजूद का हिस्सा बने। जब हैवानात के वजूद का हिस्सा बनते हैं और इन हैवानात को जब ज़बह कर दिया जाता है, और ज़बह करने के बाद ये हैवानात जब इंसान के जिस्म का हिस्सा बनते हैं और इंसान की ग़िज़ा बन जाते हैं, तो फिर ये हैवानात इंसानी जिस्म के अंदर लहू बन के दौड़ते हैं। तो फिर हैवान अपनी सतह हैवानियत पे जब तक मर नहीं जाएगा इंसान के वजूद का हिस्सा नहीं बनेगा। तो अज जमादी मुर्दमो नामी शुदम, अज निमा मुर्दमो बहैवान सरजदम, व अज हैवान मुर्दमो आदम शुदम। हैवान की सतह पे मर के आदमी बना और फिर मरने से कहां कम हुआ, जितना मरता गया उरूज मिलता, जितना जिस सतह पे मरा फिर उसी से जो है कमाल मिला, कमाल मिला, उरूज ही उरूज मिला। तो अब बात आदमियत पे आके रुकी नहीं बल्कि यहां भी सिलसिला अब आगे बढ़ा, तमाम के तमाम इंसान इस दौड़ में शामिल हुए, इस दौड़ में शामिल हुए तो सब के सब आगे बढ़ने लगे, सब के सब आगे बढ़ने लगे। जब बशरियत की दौड़ में, बशरियत की दौड़ में अनबिया भी शरीक हो गए। ये कहां जा रहे हैं, ये लिखा की मंजिलों से हम किनार होने के लिए जा रहे हैं। 1,24,000 अंबिया का कारवान अल्लाह सुभाना व तआला की बारगाह में जाने के लिए बेचैन है। इन्नी ज़ाहिबुन इला रब्बी, इन्नी ज़ाहिबुन इला रब्बी, मैं अपने रब की तरफ जा रहा हूँ। मूसा भी यही कहते हैं, ईसा भी यही कहते हैं, दाऊद भी यही कहते हैं, सुलेमान भी यही कहते हैं, हर नबी यही कहता है कि मैं जाने के लिए बेताब हूँ बारगाह इलाही में। कौन नबी ऐसा नहीं इसकी आरज़ू नहीं कि लिखाए रब नसीब ना हो, कौन सा नबी ऐसा है जिसकी ये आरजू ना हो कि उसे लिखाए रब नसीब ना हो। हर नबी की आरजू, हर नबी की तमन्ना, हर नबी की इंतहाए मकसूद यही है कि वो कमाल से हम किनार हो। तो 1,24,000 का कारवान दौड़ रहा है। अब इस कारवान में जब मुसाबिका हो रहा है, ये कौन सा मुसाबिका है, ये मुसाबिका अमल है, ये मुसाबिका किरदार है, ये मुसाबिका है उस हकीकत तक जाने के लिए, उस हक तक पहुंचने के लिए जो सबकी इंतहाए आरजू है। जब उस सरचर्ये, ये देखिए ये वो कमान है जो कमाने सऊद है जो बुलंदियों की तरफ जा रही है, सब आ गए ना, वहां से सब आ गए जमीन पर। अब जमीन के जर्रे अब सफर कर रहे हैं, उठे उठे उठकर बशरियत की सतह पे आए। अब ये बशरियत की सतह पर आके यानी जर्रे महरे दरख्शां बनने का ख्वाब देख रहे हैं। तुराब तुराब तुराबी बनना चाहते हैं, बल्कि तुराबी बूतुराबी बनना चाहते हैं। तो अब ये सब के सब मरहले बशरियत तक आ गए। अब बशरियत दौड़ में है, अब इस दौड़ में औलिया भी हैं, इस दौड़ में जो है वो औसिया भी हैं, इस दौड़ में अख्ताब भी हैं, अब्दाल भी हैं, सब के सब हैं, तमाम के तमाम इस सफर में जा रही है, सब के सब सफर कर रहे हैं, सब के सब आगे बढ़ रहे हैं। جب اس دوڑ میں امتحانات ہوتے ہیں، مرحلے در مرحلے، مرحلے در مرحلے کمالات کے طے ہوتے ہیں، جیسے جو ہے اسکول میں داخلے کے بعد جو ہے وہ بچہ رک نہیں جاتا داخلہ لے کے کلاس میں، اگر رک جائے تو پھر رکود ہے، طلب کی خواہش اگر ختم ہو جائے تو پھر کمالات ختم ہو جاتے ہیں، کمال کی تمنا تو ہر ایک میں ہونی چاہیے اور یہ ختم نہیں ہونی چاہیے، یہ پیاس، کمالات کی جو پیاس ہے وہ ختم نہیں ہونی چاہیے، کیونکہ کمالات کہیں پر آ کے رک نہیں جاتے ہیں، اللہ کی ذات کہیں پر ٹھہری ہوئی نہیں ہے کہ وہاں جا کے لپٹ جائیں، بلکہ یہ وہ سفر ہے جو لامتناہی سفر ہے، یہ لامتناہی سفر ہے. اب یہ قوس سعود میں جو آگے بڑھے، آگے بڑھتے چلے گئے، انہی کا نام نوح ہے، انہی کا نام ابراہیم خلیل ہے، انہی میں سے ایک موسیٰ ہے، انہی میں سے ایک عیسیٰ ہے، سب اس دوڑ میں شامل ہوتے رہے، لیکن سب نے یہی کہا کہ اس دوڑ میں جو سب سے زیادہ آگے تھے، یعنی قوس نزول کی ابتدا مصطفیٰ ہے، انتہائے قوس صعود جب بشریت کے کمالات جہاں جا کے منتہی ہو جاتے ہیں، اس نقطہ آخر کا نام بھی مصطفیٰ ہے. صلوات محمد پوری کی پوری کائنات جس میں ہیرے جواہرات سبھی شامل ہیں، یہ سارے کے سارے جماعت جس کے اندر شامل ہیں، کیونکہ ذرے ذرے میں ذرہ ذرہ تسبیح پڑھ رہا ہے اور ذرہ ذرہ لکھا کی تمنا کر رہا ہے، ان سب کی نمائندہ ذات کو مصطفیٰ کہتے ہیں، یعنی جماعت کی انتہائے آرزو مصطفیٰ ہے، نبات کی انتہائے آرزو مصطفیٰ ہے، تمام انسانیت کی منتہائے آرزو مصطفیٰ، وہاں تک جانے کے لیے دوڑ شروع ہوئی تھی، لیکن اس دوڑ میں سب سے آگے جو ہوئے وہ ہمارے نبی کریم ہیں. بنی ہاشم کو فضیلت ملی، عرب کو فضیلت ملی، بنی ہاشم کو فضیلت ملی، قریش کو فضیلت ملی، فضیلتیں 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 جب اپنے حد عروج کو پہنچنے لگی اور جہاں جا کے فضیلتیں ختم ہو گئی، اسی نقطۂ آخر کا نام مصطفیٰ. فضیلتیں جہاں جا کے ختم ہو گئیں، اخلاق کی انتہا ہے مصطفیٰ کہ انک لعلی خلق عظیم، کہ ہم نے آپ کو خلق عظیم پر فائز دیکھا. نبی کریم کے فضائل کو کہاں تک بیان کیا جائے گا؟ آپ کی سنن، آپ کے آداب، آپ کے طور طریقوں کو سب سے بہترین طور طریقہ کہا گیا، یعنی آپ کا جو ادب ہے اس ادب کو آخری کمال کا درجہ دیا گیا ہے کہ اس سے بہتر کوئی انداز ممکن ہی نہیں ہے، یہ بشریت کا آخری پیکر ہے. جیسے مصطفیٰ بیٹھ جائیں وہ آخری انتہا ہے اخلاق کی، جیسے اڑ جائیں مصطفیٰ وہ آخری کمال ہے، یعنی ادب اور معاشرہ جب انتہائے عروج پر پہنچتا ہے تو پیکر مصطفیٰ میں ڈھلتا ہے، تو معاشرے کو مصطفیٰ کی سطح تک لے جانا ہے کہ اور تمام انسانیت کو، انبیاء کو پڑھایا جاتا ہے اور انبیاء کو سکھایا جاتا ہے کہ تمہیں مصطفیٰ بننا ہے، آدم کو یہ درس دیا جاتا ہے کہ تمہیں ایسے اٹھنا ہے جیسے مصطفیٰ اٹھتے ہیں، تمہیں ایسے بیٹھنا ہے جیسے مصطفیٰ بیٹھتے ہیں، یہ انتہائی کمال ہے. اور یہ کیوں ہے ایسا کہ امام جعفر صادق علیہ السلام ارشاد ہم سب کس کے تعلیم یافتہ ہے، پہلے یہ بتائیں، ہم سب انبیاء کے تعلیم یافتہ ہیں، انبیاء ہمارے معلم ہیں، یہ تمام معلم ہماری جو تربیت کرتے ہیں وہ انبیاء ہیں، اور انبیاء کے جو مربی ہیں وہ مصطفیٰ ہیں. مصطفیٰ کو کس نے تربیت دی؟ امام صادق کہتے ہیں کہ نبی کریم کو اللہ سبحانہ و تعالی نے ادب سکھایا ہے. امیر المومنین کہتے ہیں کہ مجھے رسول نے ادب سکھایا ہے اور رسول کو اللہ نے ادب سکھایا ہے. ادبنی رسول اللہ, رسول اللہ نے مجھے ادب سکھایا. وہ ادب اللہ کہ رسول کریم صلی اللہ علیہ وآلہ وسلم کو اللہ سبحانہ و تعالی نے ادب سکھایا ہے. ادب کہتے کیسے؟ آداب, آداب اسلامی آپ نے سنا. ادب کی جمع آداب ہے, آداب اسلامی, آداب النبی ہے نا. نبی کا ادب کیسا ہوتا تھا؟ تو خود ادب کیا ہے؟ ادب جو ہے وہ طرز معاشرت کا نام ہے. ادب کیا ہے؟ وہ حسن عمل کا نام ہے. اٹھنے اور بیٹھنے کا سب سے بہترین طریقہ جو ہوتا ہے اسی کو ادب کہا جاتا ہے. زندگی گزارنے کا جو بہترین سلیقہ ہوتا ہے, تہذیب عمل کا جو بہترین سلیقہ ہے, اس سلیقے کا نام ادب ہے. تہذیب کا. اب ادب اور اخلاق میں کیا فرق ہے؟ ادب اور اخلاق میں کیا فرق ہے؟ بعض لوگ کہتے ہیں ادب وہی ہے جو اخلاق ہے, اخلاق وہی ہے جو آداب ہے. آداب اور اخلاق ایک ہی چیز کا نام ہے, لیکن جو دقیق طور کے اوپر بررسی کرتے ہیں الفاظ کی, وہ کہتے ہیں نہیں, ادب الگ چیز ہے, اخلاق الگ شے ہے. اخلاق اور ادب میں فرق پایا جاتا ہے. وہ فرق کیا ہے؟ وہ فرق یہ ہے کہ اخلاق ملکہ روح کا نام ہے. وہ ملکہ جو روح کے اندر راسخ ہو اس کا نام اخلاق ہے, اور یہی دل میں راسخ جو اخلاق ہے جب اس کے جو اظہار ہوتا ہے وہ اظہار حسن عمل کا نام آداب ہے. اخلاق ملکہ روح کا نام ہے, ملکات روح کا نام, جوہر روح کا نام ہے. اسی لیے اخلاق ثابت ہوتا ہے, آداب بدلتے رہتے ہیں, اخلاق نہیں بدلتے, کیونکہ یہ راسخ شے ہے جو بدلنے والی نہیں ہے. مثال کے طور پر عموماً میں یہ مثال دیتا ہوں کہ بزرگوں کا احترام یہ اخلاق ہے. یہ اخلاق کس شکل میں پیادہ ہونا چاہیے, کس صورت میں نمایاں ہونا چاہیے, کس انداز میں یہ احترام ہونا چاہیے, اس انداز کا نام ہے ادب. اس کا نام ہے ادب. علم کا حصول یہ اخلاق ہے, سخاوت اخلاق ہے, عفت اخلاق ہے, عصمت اخلاق ہے, یہ اخلاق ہے. یہ اخلاق کس طرح سے پیادہ ہوں؟ اب اگر ادب میں یہ بات ہے کہ ادب کے اندر یہ دیکھا جاتا ہے کہ آیا جو ہے یہ اخلاق کی مخالفت تو نہیں ہو رہی ہے. بہترین ادب وہ ہے, بہترین عمل وہ ہے, یعنی عمل وہ ہے, ادب وہ ہے کہ جس سے اللہ نے جس کو منع نہ کیا ہو, وہ کام کہ جس کو اللہ نے روکا نہیں. اگر وہ چیز جس کو اللہ نے جس پر حرمت لگا دی ہے, حرام قرار دیا ہے, وہ کبھی ادب کا حصہ نہیں بن سکتا. جس کو اللہ نے روک دیا ہے جس کام سے, وہ ادب کا حصہ نہیں ہے. اب لہذا وہ تمام راسخ اخلاق پیکر کی شکل میں ڈھلے اور اعضاء و جوارح سے ظاہر ہوں, وہ بہترین شکل میں نمایاں ہو, تو اس بہترین شکل کا نام آداب ہے, بہترین شکل کا نام ادب ہے. مثال کے طور پر کھانا کھانا ہے, جس سے یہ وہ چیز ہے جس سے اللہ نے روکا نہیں ہے. اب یہ عمل کی شکل میں آنا ہے تو بہترین عمل کیسا ہونا چاہیے؟ جو سب سے بہترین انداز ہو کھانے کا وہ کیسے ہونا چاہیے؟ وہ ادب ہے. مختلف تہذیبوں میں آداب الگ الگ ہوتے ہیں، لیکن آداب کے لیے یہ رعایت ضروری ہے کہ آداب کے اپنے حدود ہیں، اس حدود سے آداب کو تجاوز نہیں کرنا ہے، کہ ایسا کام نہیں کرنا ہے کہ جو کام حرمت رکھتا ہو وہ آداب میں شامل ہو جائے. اگر ایسی بات ہے تو پھر وہ اس کا جو ہے ٹکراؤ اخلاق سے ہو جائے گا، ہے نا؟ تو لہذا وہ چیز ادب نہیں بن سکتی. اب روایتیں کہتی ہیں کہ نبی کریم کھانا کیسے کھاتے تھے، پانی کیسے پیتے تھے؟ تو کہا نبی ایک سانس میں پانی نہیں پی لیتے تھے، بلکہ ٹہر ٹہر کر چوس چوس کے پانی پیتے تھے. کھانا کیسے کھاتے تھے؟ تو لقمہ لقمہ جو ہے کھاتے تھے. نماز کیسے پڑھتے تھے؟ ایک طریقہ بتایا، امام جعفر صادق علیہ السلام نے بتایا اللہ محمد کہ نبی کریم نماز شب کیسے پڑھتے تھے. کیونکہ یہ جو ادب کا حصہ ہے نا، یہ واجب اور حرمت کے بیچ کا حصہ ہے، حسن ادب، حسن معاشرت. تو فرمایا کہ جو ہے چار رکعت نماز پورے خلوص کے ساتھ، کہ اتنی دیر تک قیام کرتے رہتے کہ لوگ دیکھتے کہ قیام ہی کر رہے ہیں، پھر رکوع میں جاتے تو ایسے کہ لوگ دیکھتے کہ رکوع ہی میں ہیں، سجدہ کرتے تو ایسے معلوم ہوتا کہ نبی سجدے ہی میں ہیں. اس طرح سے آپ چار رکعت نماز پڑھتے، پھر آرام کر لیتے. آرام کرنے کے بعد اتنی دیر تک جتنا اللہ چاہتا ہے، پھر اٹھ جاتے، اس کے بعد پھر چار رکعت اسی طرح سے بجا لاتے، پھر آرام فرما لیتے. پھر اٹھنے کے بعد نبی وہ تین رکعت نمازیں جو نماز شف اور نماز وتر ہیں وہ پڑھتے، نوافل صبح پڑھتے، پھر نماز صبح پڑھتے. یہ ہے نبی کے آداب میں، یعنی نماز تہجد پڑھنا یہ مستحب عمل ہے، لیکن اس کا طریقہ کیسے ہو یہ نبی بتائیں گے. اور سب سے بہترین طریقہ وہ ہے جو نبی نے بتایا ہے، یعنی اسی کو کہتے ہیں کمال ادب. تو نبی کے ادب سے بہتر، سنت نبی سے بہتر کوئی سنت نہیں ہو سکتی. اب آپ اندازہ لگائیں کہ ہر عمل کے لیے، کھانے پینے سے لے کر سونے جاگنے سے لے کر زندگی کے ہر عمل میں، پانی کیسے پیا جانا، بہترین ادب وہ ہے جو نبی انجام دیتے. ہر چیز میں آپ دیکھیں کہ ابو ذر غفاری کہتے ہیں نبی کریم ایسے بیٹھتے تھے جیسے کوئی غلام بیٹھا ہوا ہوتا ہے. نبی غلاموں کی بیٹھک بیٹھا کرتے تھے، اور جو ہے وہ جو بیٹھتے تھے تو مشخص نہیں ہوتا تھا کہ جیسے کوئی رئیس کی کرسی ہوتی ہے تو پتا چل جاتا ہے کہ وہ کرسی سے پتا چل جاتا ہے کہ یہ رئیس کی کرسی ہے، ان میں یہ رئیس ہے. تو وہ دائرے کی شکل میں نبی بیٹھتے تھے، جیسے گول میز کانفرنس جسے کہتے ہیں، جس میں کوئی بھی جو ہے بڑا چھوٹا اس میں نظر نہیں آتا. تو دائرے ہی شکل میں، گول میز کی شکل میں نبی بیٹھا کرتے تھے. تو اب مشکل یہ ہوتی تھی کہ جب مشخص نہیں ہوتا تھا کہ اس میں سے نبی کون ہے، تو آنے والا پوچھتا تھا ایکم محمد، تمہیں محمد کون ہے؟ اگر اس طرح بیٹھ جاتے جس طرح پہچان لیا جاتا، مشخص ہو جاتے، تو پھر پوچھنے کی ضرورت نہ پڑتی. تو یہ پوچھنے کی ضرورت اس طرح پڑھی کہ نبی ایسے بیٹھتے تھے جیسے سب بیٹھا کرتے ہیں. تو یہ ہے نبی کے آداب. اسی لیے کہا جاتا ہے کہ سیر الگ ہے، سیرت الگ ہے. سیرت کیا ہے؟ نوع رفتار ہے. سیرت کی کتابوں میں سیرت ہی نہیں ملتی، سب کچھ تو ملتا ہے مگر سیرت نہیں ملتی. کیوں؟ اس لیے کہ سیرت تاریخ نہیں ہے جو مورخین نقل کر دیں. سیرت تو وہ آداب اور طور طریقے کا نام ہے. نبی بیٹھتے تھے یہ تاریخ ہے، نبی کیسے بیٹھتے تھے یہ سیرت ہے. نبی کھاتے تھے یہ جو ہے تاریخ ہے، نبی کیسے کھاتے تھے یہ سیرت ہے. نبی سوتے تھے یہ تاریخ ہے، نبی کیسے سوتے تھے یہ سنت ہے، یہ سیرت ہے. نبی نماز پڑھتے تھے، یہ تاریخ ہے. نبی کیسے نماز پڑھتے تھے یہ سیرت ہے. نبی روزہ رہتے تھے یہ تاریخ ہے. نبی کیسے روزہ رہتے تھے یہ سیرت ہے، یہ سیرت بتائے گی. نبی کیسے گفتگو کرتے تھے یہ سیرت بتائے گی. نبی کیسے ملاقات کرتے تھے، نبی جب بھی کسی سے ملتے تو تاریخ میں ہے، اب یہ سیرت بتائے گی کہ نبی جو ہے وہ کیسے ملتے تھے. تو کہاں وہ مسکرا کے ملتے تھے، شرح صدر کے ساتھ ملتے تھے، کسی پر خوف طاری نہیں ہوتا تھا، کسی پر روب طاری نہیں ہوتا تھا، کسی کو دباتے نہیں تھے، کسی پر جو ہے اپنا خوف نہیں طاری کرواتے تھے، بلکہ جو ہے اسے حوصلہ بخشتے تھے کہ وہ گفتگو کر سکے. تو یہ نبی کے آداب ہیں، یہ آداب نبی سیکھنے کی ضرورت. مسلمانوں کو جس چیز کی ضرورت ہے وہ تاریخ نہیں ہے، سیرت ہے. مسلمانوں کو جو چیز سمجھنے کی ضرورت ہے وہ آداب مصطفیٰ. اسے پڑھانے کی ضرورت ہے، اسے سمجھانے کی ضرورت ہے کہ یہ کہ اخلاق نبی، کردار نبی اگر یہ نہیں ہے تو پھر اسلام، اسلام سیرت نبی کا نام ہے، اسلام کردار نبی کا نام ہے. اگر اسی کا نام اسلام، لوگ اگر اسلام قبول کرتے تھے تو نبی کے انہی اخلاق کو دیکھ کے قبول کرتے تھے. یہی اگر اس کو کسی نے مٹا دیا تو اس نے سب سے بڑا ظلم کیا اسلام پر، سب سے بڑی خیانت کی اس نے، اسلام کا چہرہ اس نے مسخ کر دیا. اسلام کا چہرہ جو ہے وہ حسن معاشرت سے، حسن اخلاق سے، بہترین انداز زندگی کا. اور بات سب کرتے ہیں، مصطفیٰ جیسا کلام کوئی نہیں کرتا. نماز سب پڑھتے ہیں، مصطفیٰ جیسی نماز کوئی نہیں پڑھتا. حج سب کرتے ہیں، مصطفیٰ جیسا حج کوئی نہیں کرتا ہے. سب کے سب ہر فعل انجام دیتے ہیں، لیکن وہ فعل کس بہترین انداز میں پیش کیا جائے، اس تہذیب عمل کا نام ادب اسلامی ہے. اس تہذیب عمل کا نام جو ہے وہ کردار نبی ہے، وہ جو ہے نبی کریم کی زندگی ہے. کہ ازواج نبی یہ کہتی تھی کہ جب وقت نماز آ جاتا تھا تو نبی ہم کو بھول جاتے تھے، ہم کو نبی پہچانتے ہی نہیں تھے کہ ہم کون ہیں. ہم ایسے ہو جاتے تھے کہ جیسے ہم مصطفیٰ کو پہچانتے ہی نہیں ہیں، ہم نبی کو پہچان کی کون ہے نبی. تو اس طرح سے نبی کریم کی زندگی، تو یہ بہترین طور طریقہ جو نبی کریم کا تھا وہ آپ نے پیش کیا ہے. اسی سنت نبی کی جو تسلسل ہے، اسی تسلسل کا نام آپ بعد والے ائمہ میں دیکھیں گے، خاص طور پر جو ہے امام حسن کی زندگی میں. آپ جن کی شہادت کا آج دن ہے، امام حسن علیہ السلام کیا ہے؟ سیرت نبی کے پیکر ہے. بعض لوگوں نے بڑی اچھی بات کہی کہ امام حسن نبی کی مکی زندگی کے پیکر ہیں، اور حسین کربلا، اور حسین جو ہے وہ سید الشہداء رسول کریم کی مدنی زندگی کے پیکر ہیں، کیونکہ جنگ بدر مدینے میں ہوئی، جنگ احد مدینے میں ہوئی، خیبر مدینے میں ہوئی. لیکن مکے میں جو نبی نے سنگ میل طے کیا ہے، مکے میں جو نبی کریم نے امتحانات کی منزلیں طے کی ہیں، وہ کیا ہے؟ مکے کی زندگی میں نبی نے اخلاقیات کے معجزے پیش کیے ہیں، اخلاق کا اعجاز دکھایا ہے نبی کریم. ان وحشی درندوں کے مقابلے میں نبی نے بہترین عمل پیش کیا، بہترین کردار پیش کیا. اس زندگی کا نام امام حسن کی زندگی ہے، کہ امام حسن در حقیقت خلق رسول کے پیکر ہے، نبی کریم کی سیرت کے مجسم ہے امام حسن کی زندگی. اور کتنے واقعات ایسے ہیں کہ جس سے پتا چلتا ہے کہ نبی کا اگر صحیح وارث ہے تو یہی ان کا فرزند ہے. لوگ ثابت کرنے کی ضرورت نہ پڑے کہ یہ رسول کے فرزند ہے، دنیا پکار کے کہے کہ یہ رسول کا فرزند ہے. عمل خود بتائے، چال چلن خود بتائے किरदार खुद बताए, अंदाज खुद बताए, कहने की जरूरत ना पड़े कि आप किस मजहब से ताल्लुक रखते हैं, आपका तरीका खुद बता दे कि आप किस मजहब के पैरोकार हैं, आपकी फिक्र खुद बता दे कि आप किस मसलक के पैरों हैं, आपका आपका रहन सहन खुद इस बात की गवाही दे दे कि मैं किस मकतब से ताल्लुक रखता हूं। आप दोस्तों से कैसे मिलते हैं, आप दुश्मनों से कैसे मिलते हैं, आप अपनों से कैसे मिलते हैं, आप परायों से कैसे मिलते हैं, ये आपका तौर तरीका बताएगा, ये तौर तरीका बताएगा कि आप किसके पैरोकार हैं। इमाम हसन जब अपने दुश्मन से बर्खुर्द करते हैं, अपने दुश्मन से जब आपका मुकाबला होता है तो फिर आप कैसा रद्द अमल दिखाते हैं, यानी अपने मुकाबिल के सामने क्या रद्द अमल दिखाते हैं, इन्हीं का नाम, इसी का नाम अदब है। तो तफसीलात में नहीं जाना है कि अदब को जो उलमाए अखलाक ने तकसीम किया है वो तीन हिस्सों में तकसीम किया है, यही कि मुकाबिल के एतबार से कि अदब तीन हिस्सों में तकसीम किया। एक अदब वो है अल्लाह से इंसान का राबता कैसा होना चाहिए, किस तरह का होना चाहिए, ये एक किस्म। मुआशरे के साथ उसका राबता कैसा होना चाहिए, ये दूसरी किस्म। खुद फर्दी तौर पे कैसा होना चाहिए, ये तीसरी किस्म। तो कभी अदब ये बताता है कि अपनों से कैसे मिलना चाहिए, उसका तर्ज माशरत अपनों के साथ कैसा होना चाहिए। फिर अदब यह बताता है कि दुश्मनों के साथ तर्ज अमल कैसा होना चाहिए, यानी अखलाक का दायरा सिर्फ दोस्तों तक महदूद नहीं है, सिर्फ तवल्ला के लिए हुदूद नहीं है बल्कि तबर्रा के लिए भी हुदूद है। इसीलिए तबर्रा को उसूल दीन में नहीं फुरू दीन में रखा गया है। गौर करने की बात यही है, लोग तवल्ला को उसूल दीन में ले जाते हैं, लोग तबर्रा को उसूल दीन में ले जाते हैं, और जब पूछा जाता है कि फुरुए दीन कितने हैं तो फुरुए दीन में क्या तवल्ला को शामिल नहीं किया जाता है, क्या तवल्ला फुरुए दीन में नहीं शुमार किया जाता है। अगर बच्चे से पूछा जाए कि फुरुए दीन क्या क्या है तो उसमें जब बच्चा जब कहता है नमाज है फुरुए दीन, रोजा है फुरुए दीन, हज है फुरुए दीन, जकात है फुरुए दीन, खुम्स है फुरुए दीन, है ना, जिहाद है फुरुए दीन, अम्र बिल मारूफ है फुरुए दीन, नहीं अनिल मुनकर है फुरुए दीन, तो उसके बाद क्या कहते, तवल्ला है फुरुए दीन, तबर्रा है फुरुए दीन, यानी फुरुए दीन में तवल्ला भी है तबर्रा भी है। तो तवल्ला फुरुए दीन में कैसे आया, मोहब्बत कैसे की जानी चाहिए, ये तो उसूल फुरुए दीन बताएगा ना, किस तरह से किया जाए और तबर्रा कैसे किया जाए ये फुरुए दीन बताएगा, हुदूद है उसके फुरुए दीन बताएगा, तबर्रा के हुदूद फुरुए दीन मुशक्कस करेगा, दुश्मनों से कैसे बर्खुर्द करना चाहिए। तो इमाम हसन ने कैसे अपने बाबा के दुश्मन से बरखुर्द की, यह है तबर्रा। दुश्मन से कैसे सुलूक किया, यानी दुश्मन से सुलूक का नाम है तबर्रा, दुश्मन से बरखुर्द करना। तो जब देखा, जब रास्ते से गुजर रहे थे, कितना मशहूर वाकया है ये वाकया, मैं इस्तेशहाद के तौर पे पेश कर रहा हूं, यानी अपने दलील के सबूत के तौर पे पेश कर रहा हूं कि जिसको सभी तस्लीम करते हैं, ये अंदाज तबर्रा है, यानी अपने बाबा के दुश्मन से कैसे तबर्रा किया जाए। इससे ये पता चलता है कि ये जो मर्द शामी ऑल फॉल बक रहा था, बकवास कर रहा था, शान अमीरुल मोमिनीन में गुस्ताखी कर रहा था, तो उससे करीब जाके इमाम हसन अलैहिस्सलाम उससे किस तरह का बदला लेते हैं, किस तरह का बदला लेते हैं, उसका मुंह फोड़ देते हैं, उसको लहूलहान कर देते हैं, उसको गालियां देते हैं, गाली का जवाब गाली से देते हैं, क्या करते हैं, उसके साथ क्या सलूक करते हैं। यानी इमाम हसन से ज्यादा कोई, ये तो चिढ़ जाते हैं लोग कि भाई इमाम हसन से ज्यादा आप अमीरुल मोमिनीन से मोहब्बत करते हैं, कोई है जो ये कहे कि हम इमाम हसन से ज्यादा हजरत अली से को पसंद करते चाहते हैं, हमारी मोहब्बत हसन मुश्तबा से ज्यादा है। शायद कुछ लोग ऐसे भी जरी हों जो कहते हों कि हाँ हमारी मोहब्बत उनसे भी ज्यादा है, तो ये गुस्ताखी है, ये खुद एक गुस्ताखी और जुरात है जो ये कहे कि जो है अमीरुल मोमिनीन से मोहब्बत हसन मुश्तबा से ज्यादा हम करते हैं, इससे बड़ी जुरात और क्या हो। तब इमाम हसन ने अपने बाबा के गुस्ताख के साथ कैसे सुलूक किया, ये है अदब इस्लामी का हिस्सा। तबर्रा करना ये तो हक है, कैसे करना ये अदब है। अब ये अदब का अदब कौन तय करेगा, अदब ऐसा हो कि जो अखलाक के खिलाफ ना जाए और हुर्मत इलाही, हुर्मत इलाही और हुदूद इलाही पामाल ना हो, ऐसा कोई अदब हो कि जो हुर्मत को ना तोड़े, ऐसा कोई ऐसा अमल हो जो हुर्मत शिकनी ना हो, जो हराम फेल में ना आता हो। अगर गाली हुर्मत है तो फिर अदब के खिलाफ हो जाएगा कि अगर गाली हराम चीज है तो हराम चीज को इस्तेमाल किया जाए बनामे तबर्रा, हराम चीज को अदब के तौर पर इस्तेमाल नहीं किया जा सकता है। और फरमाया आपने तबल्ला है अखलाक, तबर्रा है अखलाक, तबर्रा करना जरूरी है, वाजिब है ना, जरूरी है फुरुए दीन में शायद। ये कैसे करना चाहिए, सबका तरीका अलग अलग होता है, अमल करने का अलग अलग है, लेकिन अलग अलग में ये गौर करना जरूरी है कि कोई अमल ऐसा ना हो जो हुर्मत की जेल में आ जाए। जैसे रसूमात है कि ऐसा कोई रस्म हो जो हराम करार दे दिया हो शरीयत में, वो रस्म आप अंजाम दे ले, तो ये तो नहीं हो सकता है कि अदब आपका, अदब आपका हराम शय पर आपका अदब हो जाए, ये नहीं हो सकता है। तो इसीलिए कहा गया कि जो है ऐसा कोई अदब हो कि जो बेहतरीन अदब हो, बेहतरीन अमल हो, उसने अमल का बेहतरीन शाहकार हो। तो तबर्रा इमाम हसन ने कैसे किया, अब शायर का ये शेर बहुत मदद करेगा आपको कि बदले की रस्म दीन वफा में हराम है, एहसान एक शरीफ तरीन इंतकाम है, इंतकाम के तरीके होते हैं, इंतकाम का एक तरीका खुद शराफत है। बदले की रस्म दीन वफा में हराम है, एहसान खुद एक शरीफ तरीन इंतकाम है, यानी दुश्मन को एहसान एहसान के बोझ में लाद देना खुद एक किस्म का जो है वो बदला है, बदले का तरीका है, तबर्रे का तरीका है। गाली देंगे गाली के बदले में तो वो असर नहीं दिखाएगा जो गाली के बदले में एहसान करने पर जताता, एहसान अगर करेंगे तो फिर ये गाली का वो बदला होगा कि जिसमें गाली भी खत्म हो जाएगी, गाली देने वाला भी रुसवा हो जाएगा या फिर नादिम हो जाएगा। मर्ज जब आता है तो हकीम वो होता है, अनाड़ी शख्स वो होता है जो मरीज ही को खत्म कर देता है। डॉक्टर में, हकीम में और जो है एक जाहिल शख्स और अनाड़ी शख्स में, या यूं कहूं कि हज्जाम और जो है डॉक्टर में फर्क ये है कि डॉक्टर वो होता है, तबीब वो होता है जो मर्ज दूर करता है, अनाड़ी वो है जो मरीज ही को खत्म कर देता है। जो मरीज को खत्म कर दे वो हज्जाम है, जो मर्ज को खत्म कर दे वो हकीम है। इमाम हसन ने क्या किया, मर्ज को दूर किया, मरीज को नहीं। ये तबर्रा का अंदाज है, कहा कि जो है, कहा तुम्हें खाने की जरूरत है तो मेरे घर में खाना तैयार है, अगर तुम्हें आराम की जरूरत है तो मेरा घर तैयार है, अगर अगर तुम्हें किसी भी चीज की जरूरत है तो मैं तुम्हारी जरूरत को पूरी करने के लिए तैयार हूं। तुम मुसाफिर मालूम हो रहे हो, तुम गरीबुल वतन मालूम हो रहे हो, उसका हाथ पकड़कर अपने घर ले जाते हैं और ले जाने के बाद में उसकी तवाज़ो करते हैं। जब उसे मालूम हो जाता है तो कहता है कि मैं सबसे सबसे बड़ा दुश्मन बन के दाखिल हुआ था, अब इसी घराने का सबसे बड़ा दोस्त बन के बाहर आ रहा हूं। जो सबसे बड़ा दुश्मन बन के दाखिल हुआ था वो दुश्मन से ऐसे दुश्मनी की कि जिससे दुश्मनी खत्म हो गई, दुश्मन नहीं मरा, दुश्मन दोस्त में तब्दील हो गया, दुश्मनी खत्म हो गई। दुश्मन को मार देना जहालत है, दुश्मनी को खत्म कर देना हिकमत अमली। जो जाहिल लोग होते हैं वो दुश्मन को मार डालते हैं, और जो हकीम लोग होते हैं वो दुश्मनियों को खत्म कर देते हैं और दुश्मन को जिंदा रख के दुश्मन को दोस्त बना देते हैं। तो ये मक्के में कौन थे? सब दुश्मन थे। दुश्मनों को हुजूर ने अपनी सीरत के सीरत और किरदार के सांचे में ऐसे ढाला कि दुश्मनों को उन्होंने दोस्त बना लिया, दुश्मनी खत्म हो गई, दुश्मनी खत्म हो गई। इसी तरह से अमीरुल मोमिनीन ने यही काम, हसन मुश्तबा ने यही काम किया, इमाम हुसैन ने यही काम किया, सब यही कोशिश करते रहे। लेकिन वो कैसे दरिंदे थे कि ऐसे तर्ज हुस्न अमल के मुकाबले में भी जेर नहीं हुए तो वो कैसे रहे होंगे? तो फिर वो इंसान नहीं थे, फिर उन्हें पत्थर कहना भी गलत है, इसलिए कि पत्थर भी पिघल जाता है। पत्थरों में भी कुछ पत्थर ऐसे होते हैं जो खौफ इलाही से लर्जा बरंदाम हो जाते हैं, लेकिन वो कैसे थे? इसीलिए तो शायर कहता है कि पत्थर कहूं यजीद को तौहीन संग है, क्योंकि गमे हुसैन में पत्थर भी रोए हैं। पत्थरों के दिलों से जो है वो आंसू पचर जाते हैं और जो है वो आंसुओं का मैं बह जाता है। तो ये आंसू दर हकीकत इंसानियत और शराफत की अलामत है। हुसैन इब्ने अली आखिरे वक्त तक दुश्मनों को दोस्त बना रहे थे और बनाया हुसैन ने। ऐसा नहीं है कि हुसैन नाकाम हुए, हुसैन कामयाब हो गए। अगर पूरे लश्कर यजीदी से अगर हुसैन ने सुबह आशूर के बाद किसी को उधर से इधर बुला लिया तो यह हुसैन की कामयाबी है, इधर से कोई उधर चला जाए तो फिर यजीद की कामयाबी होती। लेकिन सुबह आशूर के लिए हुसैन ये एहतमाम कर रहे थे कि रात ही में चराग को गुल करके कहा, जाना जो चाहता है चला जाए शौक से। और सुनते ही ये बात बसत कर वो इस्तराब, शब्बीर को दिया था यह अंसार ने जवाब, देखें जो हम ये ख्वाब भी ऐ इब्ने बुदराब, वल्लाह फर्त शर्म से हो जाए आबाब, कुर्बान ना हो जो आपसे वाला सिफात पर, लानत इस अमन ऐश पे सुफ इस हयात पर। असहाब हुसैनी ने यह कहा कि आका हम आप पर कुर्बान हो जाएंगे। सुबह आशूर जब नमोदार हुई तो कोई तारीख ये नहीं बताती कि इधर से कोई उधर गया हो, पूरी तारीखें ये बताती है कि उधर से लोग इधर आए, इधर से कोई उधर नहीं गया। तो हुर आए या नहीं आए, सिर्फ हुर नहीं आया, हुर तो एक नुमाइंदा है, हुर तो जो है उस सरदार का नाम है जो आया है। उसके अलावा भी कितने लोग थे जो लश्कर यजीद से सुबह सुबह लश्कर यजीदी को छोड़कर इमाम हुसैन की तरफ आए हैं, इमाम हुसैन के लश्कर में आए हैं। उनके नाम तारीख में नहीं मिलते लेकिन उनका जिक्र जरूर तारीख में मिलता है कि चंद और भी लोग थे जो चले आए। ये किरदार हुसैनी था जो जज्ब कर रहा था, ये हुसैन का किरदार था जो बुला रहा था। यही किरदार किरदार हसन है, यही किरदार किरदार, ये सारे किरदार किससे मिले हुए हैं? मुस्तफा की जात से। तभी तो जब मुरसल आजम की रहलत की खबर पहुंचती है फातिमा जहरा को तो आंखों से आंसू जारी हो जाते हैं कि जुदाई मुस्तफा को कैसे बर्दाश्त किया जाएगा, जिनसे हमें फैज मिलता था वो फैज रुक जाएगा, वो रहमत जो सरचश्मे रहमत है जब वो गुजर जाएंगे तो फिर रहमत का दरवाजा। یہ سوچے شہزادی گریہ فرمایا کرتی تھی کہ رحمت للعالمین سے جدائی کا داغ فاطمہ کیسے برداشت کرتی. نبی کا سر ہے فاطمہ زہرا کی آغوش میں اور جو ہے فاطمہ زہرا سے راز و نیاز ہو رہا ہے, باپ اور بیٹی کے درمیان میں آخری گفتگو ہو رہی ہے. کان میں شہزادی کے کچھ کہا مرسل اعظم نے تو شہزادی رونے لگی. شہزادی کو روتے ہوئے دیکھا تو پھر کان میں ایک جملہ کہا تو پھر شہزادی ہنسنے لگی. ام المومنین ایک مرتبہ پوچھتی ہے, شہزادی اس وقت کیا آپ کے کان میں کہا تھا حضور صلی اللہ علیہ وسلم نے کہ آپ گریہ فرمانے لگی تھی؟ تو شہزادی کہتی ہے کہ مجھ سے مرسل اعظم نے کہا تھا, بیٹی اب ہم تم سے جدا ہونے والے ہیں, اب ہم تم سے جدا ہونے والے ہیں. جدائی کی بات سنی تو میں رونے لگی. پھر حضور نے مجھے روتا ہوا دیکھ کے کہا, فاطمہ بہت جلد تم مجھ سے ملحق ہونے والے. یہ سنا تو فاطمہ زہرا خوش ہو گئی اور ہنسنے لگی. تو عزیزان گرامی, زیادہ دیر تک یہ جدائی برقرار نہ رہ سکی, لیکن جتنی دیر تک اور جتنے دن شہزادی نے مرسل اعظم کی جدائی کو برداشت کیا, وہ دن فاطمہ زہرا کے لیے بہت کٹھن دن تھے, بہت سخت دن تھے, بہت مشکل ایام تھے. یہ جب فاطمہ زہرا رسول اللہ کی جدائی برداشت کر رہی تھی, اس کا اندازہ شاید آپ کو نہیں ہوگا کہ رسول اللہ کی جدائی ان کے قریبی ساتھیوں کے لیے اور خود امیر المومنین کے لیے کس قدر شاخ تھی. کہ امیر المومنین کہتے ہیں کہ فاطمہ میں تمہاری جدائی پہ صبر کر لوں گا, اس لیے کہ جب میں نے مصطفیٰ کی جدائی پہ صبر کر لیا تھا تو اب کیسے تمہاری جدائی پہ صبر نہ کروں گا, اس لیے کہ مصطفیٰ کی ذات سے دوری اور ان کی رحلت کو برداشت کرنا میرے لیے بہت شاق تھا. کس طرح سے نبی کی جدائی کو ان کے اصحاب نے برداشت کیا ہوگا, اہل بیت نے کس طرح سے رسول اللہ کی جدائی کو برداشت کیا ہوگا. اور پھر فاطمہ زہرا سلام اللہ علیہا جنہیں خاتون جنت کہا ہے, حضور نے وہ بیٹی کیسے باپ کی جدائی کو برداشت کرے؟ ہاں عزیزو, وہ وقت آ گیا کہ جب نبی کریم نے آنکھیں بند کر لی, رحمت للعالمین کی آنکھیں بند ہو گئی, پوری دنیا میں کائنات میں اداسی چھا گئی. محمد مصطفیٰ کی جدائی سے کائنات میں ویرانی کی لہر دوڑ گئی, افسردگی چھا گئی فضاؤں میں. مصطفیٰ جدا ہو گئے اپنی امت سے, نبی آخر کی جدائی کا داغ فاطمہ کیسے برداشت کرے؟ اور پھر یہ کہ جدائی کے بعد ستم یہ ڈھایا گیا کہ امیر المومنین کو محروم کر دیا گیا, یہ محرومی اور فاطمہ کے لیے اذیت ناک تھی. تبھی تو شہزادی نے رونے کو اسلحہ بنایا اور رونے لگی. جب فاطمہ روتی تھی تو علی آ کے پوچھتے تھے, فاطمہ تم کیوں گریہ کر رہی ہو؟ اس لیے کہ خلافت سے محرومی کوئی بڑی بات نہیں ہے. تو امیر المومنین کہتے, انہا لصغیرت, یہ بہت چھوٹی بات ہے میرے لیے. لیکن سیدہ کہتی تھی, نہیں میرے لیے یہ بہت بڑی بات ہے. یہ کہہ کے روتی تھی. اور جب یہ رونے کی آوازیں حکومت کے کانوں تک پہنچتے تھے تو حکومت یہ چاہتی تھی کہ فاطمہ زہرا کے رونے سے کہیں انقلاب نہ آ جائے, لہٰذا ان آنسوؤں پہ پابندی لگانے کی کوشش کی گئی. میں یہی کہوں گا کہ وہاں مدینے کی بیٹی تھی کہ جہاں رونے پر پابندی ضرور تھی, لیکن رونے کے لیے ایک بیت الحزن بنا دیا گیا تھا جہاں جا کے شہزادی گریہ کرتی تھی. لیکن کربلا کے میدان میں ایک بیٹی جب اپنے باپ کو یاد کر کے روتی ہے تو تماچے لگائے جاتے ہیں, تازیانے لگائے جاتے ہیں. مدینے میں ایک علی تھے, کہ جن کے گلے میں مدینے کے علی کے گلے میں رسن باندھی گئی تھی لیکن گلے میں ٹاف نہیں پہنایا گیا تھا، ہاتھوں میں بیڑیاں، گلے میں توق کاردار، پیروں میں بیڑیاں اور جسم میں زنجیریں، لیکن کربلا کا علی وہ ہے کہ جس کے گلے میں توق کاردار، پیروں میں بیڑیاں، ہاتھوں میں ہتھکڑیاں، اور پھر بیویوں کا سفر۔ لا لعنة الله على قوم الظالمين وسيعلم الذين ظلموا